وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. مالیگاؤں کی سرزمین پر جمعے سے پہلے ہونے والا خطاب.
بسم اللہ الرحمن الرحیم. ان الذین یبایعون لا دین ما یبایعون اللہ یبایعون فوقہ. صدق اللہ مولانا العظیم. ان اللہ وملائکته یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی محمد. سلام و سلام علیک یا رسول اللہ صلی اللہ علیہ وسلم. میرے بھائیوں اور نوجوان بچوں اور میرے ہم عمر دوستوں, اللہ تعالیٰ نے اس دنیا کا, اس عالم کا ایک نظام اور سسٹم بنایا ہے. ہر چیز کے لیے سسٹم ہے. اسی طرح دنیا کو باقی رکھنے کے لیے اور زندہ چیزوں کے لیے اس کی حیات اور زندگی کا بھی ایک سسٹم ہے. اگر سسٹم انسان نے صحیح فالو کیا اور اس سسٹم کو اپنا کر زندگی گزارنے کی کوشش کی تو اس کی پوری لائف, پوری زندگی سسٹمیٹک ہوتی ہے, نظام اور سلیقے کے ساتھ گزرتی ہے. لمبی چوڑی تقریر تو ابھی نہیں کروں گا. دیکھیے یہ گھاس, پودے, ہریالیاں, کھیتی باڑی, ان کو اللہ تعالیٰ نے زندگی دی ہے, ان میں بھی زندگی ہے, حیات موجود ہے. یہ پودے بھی بڑھتے ہیں, بڑے ہوتے ہیں, پھلتے ہیں, پھولتے ہیں, ان کی زندگی بھی یہ ہے. ان پودوں کی زندگی کے لیے رب نے زمین پیدا کی. یہ پودے ان کے بیج زمین سے اگتے ہیں اور زمین کا رس چوستے ہیں اور پھر ہرے بھرے ہو کر اوپر آتے ہیں, بڑھتے ہیں, پھول نکلتے ہیں اور پھل پیدا ہوتا ہے. لیکن زمین دو قسم کی اللہ نے پیدا کی. ایک زمین کو زرخیز کہتے ہیں اور دوسری زمین کو بنجر کہتے ہیں.
بہت خوب.
ہاں دونوں زمین ہیں, دیکھنے میں نو ڈفرینس, کوئی فرق نہیں لگتا. یہ بھی زمین کا پلاٹ ہے اور اسی سے لگا ہوا کھیت کی زمین کا بھی پلاٹ ہے. قرآن میں ان دونوں زمینوں کے بارے میں ارشاد فرمایا ہے کہ جو زرخیز زمین ہے اس میں اگر اناج ڈالو تو وہ اناج کھیتی لہلا کر کے آتی ہے اور اس میں ایک اندر گیا تھا تو وہ پورا پودا نکلتا ہے اور ہم ایک ایک پودے کے اندر سات سات بالیاں پیدا کرتے ہیں اور ہر بالی کے اندر سو سو
دانیاں.
زمین کے اندر ایک گیا لیکن نہ سڑا نہ گلا, بلکہ اس زمین میں اللہ نے ایسی خوبی دے دی کہ اس کی پرورش کی اور وہی ایک دانہ ہرا بھرا ہو کر نکلا. شیخ صاحب فرماتے ہیں ہر کیا ہے کہ اس زمین ہو جائے وہ خدا شریک لا ہو جائے.
بے شک
ایک پودا جب زمین سے نکلتا ہے اور آسمان کی طرف سر اٹھا کر کہتا ہے لوگوں اس محدب اللہ شریف نے مجھے ایک پیدا کیا, وہ بھی ایک ہے, اس ایک نے اپنی قدرت کا مظہر مجھے بنا دیا. اس طرح سے وہ پورا پودا سات بالیوں والا بنتا ہے اور ہر بالی کے اندر سو سو دانے ہوتے ہیں. ایک اندر گیا اور سات سو دانے
سبحان
اللہ، یہ رب کا نظام ہے اور اسی سے لگی ہوئی ایک زمین ہے، وہ بھی زمین ہے، اس پہ بھی پانی لگتے ہیں، اس پر بھی بارش ہوتی ہے، اس کے لیے قرآن فرماتا وہاں کوئی بھی بیج ڈالو الا نقلا، لیکن وہاں سے والے کانٹے اور بیکار گھاسوں کے کچھ نہیں، یہاں بیج ڈالا تو کھیتیاں ہوگی، وہاں بیج ڈالا تو وہ بھی زمین کی بارش ہوئی، لیکن سوائے کانٹے دار بات چیزوں کے، ببول کے، اس کے اس کے کچھ نہیں ہوگا، جو تمہارے لیے مفید نہیں ہے، کھیتی تمہارے لیے کتنی مفید ہے، یہ سسٹم رب نے ہمیں سمجھانے کے لیے بھی بنا دیا، ہر زمین سے فیض نہیں ملتا ہے، ہر زمین سے فیض نہیں ملتا ہے، زمین سب ہے، لیکن ایک زمین کو قرآن کہتا ہے یہ با فیض ہے اور دوسری زمین بے فیض، یہاں بے فیض میں اگر بیج ڈالا تو ہریالی تو اگے گی لیکن تمہارے پاس اناج نہیں آئے گا، اور یہاں بیج ڈالا تو کمزور بیج بھی رہے گا تو کھیتیاں اگ جائیں گی، سات سو 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 سات سو کانے تمہارے دور میں آ جائیں گے، تمہاری غذا اور زندگی کا سبب بنے گا، یہ سسٹم ہے، اور زمین کو باقاعد بنایا ہے رب نے، اسی طرح دوستوں بچہ جب پیدا ہوتا ہے اس کی حیات کے لیے، اس کی زندگی کے لیے رب نے عورت کو چھاتی بنایا اور اس چھاتی کے اندر رگوں سے خون کے ذریعے میٹھا سفید رنگ کا دودھ پیدا کر دیا، یہ چشمہ حیات ہے جو ماں کی چھاتی سے ابلتا ہے، اور بچہ نادان ہے، اسے نہیں معلوم ہے کہ میری زندگی کا معاملہ کہاں ہے، کیا سسٹم ہے، لیکن رب نے اس کی فطرت بنا دیا، ماں کی چھاتی سے لگا تو فوراً وہ چھاتی تلاش کرتا ہے اور خود بخود اپنے منہ میں لے کر کے چوسنے لگتا ہے، اس کا پیٹ بھر جاتا ہے، بربری پاتا ہے، جوان ہوتا ہے، اے میرے لوگوں، اسی طرح سے رب نے جس طرح جسمانیات کو خاص عورتوں کو زندگی عطا کرنے کے لیے باہر کی چیزیں پیدا کی ہیں اور اس سے فیض لے کر کے خاص اگتی ہے، اناج پیدا ہوتا ہے، ماں کی چھاتی سے بچہ دودھ چوس کر کے اور اپنی پرورش کا انتظام کرتا ہے، یہ ہے جسمانی سسٹم، اس سے بڑا سسٹم رب نے روحانی
رکھا،
روحانی زندگی بھی چاہیے، اگر روحانی زندگی نہیں ہے تو آخرت کی کامیابی اس کے ہاتھ نہیں آ سکتی ہے، جسمانی زندگی سے دنیا میں ایکٹیویٹی اور دنیا میں کامیابی ملتی ہے اور روحانی زندگی سے آخرت میں کامیابی ملتی ہے، یہ دو عالم ہے، ایک عالم دنیا ہے اور ایک عالم آخرت ہے، دنیا میں زندگی بسر کرنے کے لیے تمہیں اناج کی، شربت کی، پانی کی، ہوا کی، غذا کی ضرورت ہے، اور آخرت کا سسٹم تمہیں رب نے یہ نشان فرمایا ہے کہ یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، ایمان والو تقوی کی زندگی اختیار کرو، لیکن اس تقوی کی زندگی اختیار کرنے کے ساتھ جس طرح ماں دودھ پلاتی ہے بچوں کو تو اسے زندگی ملتی ہے، تقوی کی پرورش کے لیے کسی اللہ والے کے ساتھ ہو جاؤ، اس کے ہاتھ میں جس طرح ماں کی گود میں بچہ پڑھ کر دودھ پاتا ہے، ایسے ہی پیڑے کامل، پیڑے کامل قرآن نے فرمایا ہے کونوا مع الصادقین، جس کی پوری لائف سچی ہے، تو سچی کیسے ہوگی، شریعت ہی ایک ایسا سسٹم ہے تو جو اس پر عمل درآمد کرے گا وہی سچا ہوگا، اور جو طبیعت پر عمل کرے گا وہ کبھی سچا نہیں ہو سکتا ہے، رب نے فرمایا کونوا مع الصادقین، سچوں کا دامن پکڑ لینا، اور سچائی صرف شریعت کے ساتھ ہے، اور جس نے شریعت بھی اپنائی تھوڑی بہت اور طبیعت کے مطابق کام کیا وہ سچا نہیں ہو سکتا ہے، اس لیے کہ طبیعت کا ساتھی شیطان ہوتا ہے اور شریعت کا ساتھی رحمان ہوتا ہے، اس طبیعت کو آزاد رکھا ہے، शैतान ने अपने कब्जे में कर लिया वो उसकी तबीयत में शैतानी बातें आती हैं, इसलिए रब ने साबिरीन फरमाया और तकवा वालों को फरमाया कि इनके साथ हो जाना, याद रखना ये परवरिश है, रूहानी परवरिश है, जिस तरह माँ दूध पिलाती है ऐसे ही सच्चा पीर तुम्हें मोहब्बत रसूल और शरीयत का दूध
पिलाता है।
सच्चा नादान है ऐसे ही आवाम नादान है, उन्हें पता नहीं है कि ये दूध जो हमारी जिंदगी का है वो किस छाती से मिलेगा। नादान बच्चे को देखो कभी दूध हासिल करने के लिए अंगूठा चूसता है, चूसता है नहीं चूसता, क्यों चूसता है, क्या अंगूठे में मिठास है, लेकिन उसकी फितरत है, वो बेचारा नहीं जानता किसमें से दूध निकलेगा कि नहीं, देखा है उसने मुंह में डाल दिया और मजे से चूस चूस करके सो भी जाता है, माँ जाके निकाल देती, लेकिन उसका ये चूसना हकीकत में उसकी फितरत के खिलाफ है, फितरत था फितरत उसकी ये है कि माँ की छाती को चूसे तब उसे हयात मिलेगी, अंगूठा चूसने से हयात नहीं बल्कि इसमें से जरासीम निकलेगा, पेट बच्चे के पेट में जाएगा। हमारे डॉक्टर कहीं बैठे पूछो अंगूली और अंगूठा चूसने वाले कितनी बीमारियों के वो मुंतकिब हो जाते हैं, लेकिन दूध पीने वाला बीमारी का मुंतकिब दूध की वजह से नहीं होता है, हाँ उस दूध से भी बच्चा बीमार पड़ जाता है जो माँ खुद बीमार, समझे
बहुत खूब बेशक,
हाँ दूध है लेकिन बीमार बना देता है, इसलिए कि माँ टीवी वाली है तो इसके अंदर भी दूध का असर आकर वो भी बीमार होता है, इसी तरह मोमिन जब किसी पीरे कामिल से लिपट जाता है और वो अपनी छाती से लगाता है तो नबी की मोहब्बत का उसे दूध पिला दिया करता है, आखरत की रिजा अदा कर दिया करता है, तकवा का लिबास पहना दिया जाता है, ये चट्टी नहीं होती है, ये गौसी आजम की ताकि नक्शे कदम पर चलकर उसे लिबास तकवा बना करके पहना दिया करता है, और जब वो तकवा और परहेजगारी का लिबास पहन कर चलता है तो उसको बड़ी नवाज भी तैयार करते हैं, इसलिए कि तकवा का लिबास नेकों का लिबास है, बोलो आजकल की जीन पैंट नेकों का है, अगर मैं जीन पैंट और जर्सी पहनकर यहाँ जाऊँ तो मौलाना कहेंगे कौन आ गया है, लिबास वो भी लेकिन नेकों का लिबास अलग होता है और दरभंगों का लिबास अलग होता है, अगर मैं जीन पैंट और जर्सी पहन के आऊँ मुझे आप खुतबा देने के लिए बुलाएंगे, मेरा तारुफ कराएंगे नहीं कराएंगे, कुछ अच्छी बात करें, अरे मिंबर पर चढ़ूंगा तो सारे लोग मुतवल्ली साहब को सदर साहब को इमाम साहब को कहेंगे ये आ गया, इसको मिंबर पर खड़ा करके मिंबर की तौहीन है, लिबास भी दो किस्म का होता है, एक लिबास नेकों का है वो लिबास तकवा है जो गोसे पाक में पहना था, वो लिबास तकवा है जो गरीब नवाज में पहना था, वो लिबास तकवा और शरीयत है जो इमाम अहमद रजा ने पहना था, वो लिबास तकवा और शरीयत है जो हुजूर मुफ्ती आजम बिन ने पहना था, वो लिबास तकवा और शरीयत है जो दारुल शरिया ने पहना था, तो लिबास तकवा कौन पहनाएगा, जिसके यहाँ लिबास मौजूद हो, जिस दुकान में किराए कर दी के पैजामा नहीं मिलता है वहाँ आप जाए पैजामा खरीदने के लिए पैजामा कभी नहीं मिलेगा, जहाँ सिर्फ जर्सी मिलती है वहाँ अरबी जुब्बा पहन लेने जाएंगे नहीं मिलेगा, जिस कुएं में पानी हरी नहीं है वहाँ डोर नहीं डोर का अप्पा डाल करके और खींचो एक कचरा पानी नहीं मिलेगा, जिस माँ की छाती में दूध ही नहीं है बच्चा दिन भर चूसता रहेगा उसका पेट नहीं भरेगा, जो जमीन बंजर है उसमें एक नहीं 1000 बोरा बासमती चावल का बीज डाल दो उसमें बासमती चावल उगे जा नहीं, इसलिए हर किस्म की दो चीजें हैं जो जिसमें सलाहियत है, देखो मक्की कैसी सूरत है, सलाहियत देखो, सलाहियत तकवा और परहेजगारी है, अगर पीर तलाश करना है तो सोच समझ करके पीर तलाश करो, कहने वाले ने कहा पानी पी लो छान कर फिर करो जांच कर, पानी पी लो छान कर और फिर बनाओ जांच कर। तो ये जांचेंगे कैसे हम? आजकल तो जांचने का तरीका भी है, बोले पीछे तो तुम शरीर पढ़ दो और घूम जाए तो समझो भाई। अरे वाहे वो ये कोई जांच है? आपने तो शरीफ पढ़ना शुरू किया और एक चपंजा आदमी जा रहा है और कोई चीज किसी जरूरत से उसने अपने मुंह को इत्तेफाकन मोड़ लिया तो क्या आप बोली बजाओगे? ये जांच नहीं है। फिर आप पूछेंगे वली की जांच हम कैसे करें? तो रब ने कहा किसी और से मत पूछना, मुझसे पूछ लेना, क्योंकि वली मेरा दोस्त है और दोस्त दोस्त को पहचानता है। दोस्त दोस्त की जांच करा दे तो बहुत अच्छा है। रब फरमाता मेरे दोस्त मेरे वली की जांच करना है तो जिन औलिया मेरा दोस्त जो होगा वो मुत्तकी परहेजगार होगा। अब ये है जांच, पीछे दोनों शरीफ पड़ा घूम जाएगा, जांच नहीं है। जांच वो है जो रब ने तुम्हें सिखाया है इन औलिया, इसलिए दोस्तों ऐसे पीर से मुरीद होना जो शरीयत का पाबंद है वो पीर गौसे पाक तक पहुंचाता है और गौसे पाक इमाम हुसैन तक पहुंचाते हैं, इमाम हुसैन अपने वाली नबी तक पहुंचाते हैं और अली नबी तक पहुंचाते हैं और नबी खुदा तक पहुंचाते हैं। अल्लाह ताला इसीलिए इशारा फरमाता है इन्नल लदीन युबायिउना इन्नमा युबायिउना अल्लाह यदुल्लाहि फौका अयदीहिम। ऐ हबीब जिसने आपके हाथ पर बैत की, बिला शुबहा अल्लाह फरमाता बिला शुबहा उसने अल्लाह से बैत की। देखिए सिलसिला कैसे चल रहा है, हाथ है नबी का, सहाबा हाथ करके बैत करते, ये बैत कैसी है? ईमान लाने के बाद बैत होते और फिर भी आते थे। कुरान मजीद ने सूरह साद में फरमाया है कि जब ये औरतें आए ऐ नबी आपने बैत लेने के लिए कि वो चोरियां नहीं करेंगी, झूठ नहीं बोलेंगी और अपनी शर्मगाहों की हिफाजत करेंगी, इस विश्व के गुनाहों से तौबा करने के लिए जब बैठक के लिए आए तो हबीब आप उनसे बैठक कर लीजिए। औरतों की बैठक का भी जवाब कुरान से साबित है और मर्दों की बैठक का जवाब भी कुरान से साबित है और ये शाम से साबित है कि रब हुक्म फरमाता है नबी बैठक किया कीजिए और नबी ने सहाबा से बैठक की, सहाबियात से बैठक की और कुरान मजीद फरमाता है जिसने नबी से बैठक की उसने अल्लाह से बैगत करने का अपना बकाश तो सोचो। हर नबी का बैगत रब्बुल आलमीन की, हर रहमतुल आलमीन का और बैगत रब्बुल आलमीन की हो रही है। क्यों? अल्लाह ताला फरमाता है यदुल्लाही फौका अयदीहिम, ये जो तुम बैगत करते हो ऐ सहाबा तुम्हारे हाथों पर हुजूर का हाथ होता है और जिस हुजूर के हाथ को रब फरमाता यदुल्लाह, तुम्हारा हाथ नीचे और नबी अपना हाथ ऐसे रखते थे और पकड़ कर बैत करते थे तो रब फरमाता है सहाबा तुम्हारी खुशनसीबी है कि ये हाथ मेरे महबूब का है, मेरा हाथ है यदुल्लाह अल्लाह का हाथ है और अयदीहिम तुम्हारे हाथों के ऊपर। दुनिया देखे नबी का हाथ, रब फरमाए मेरा हाथ। अब अगर वहाबी कहे कि तुमने नबी को इतना बड़ा किया कि अल्लाह के हाथ को अल्लाह नबी के हाथ को अल्लाह ताला का हाथ बना दिया, हमने नहीं बनाया है रब ने फरमाया, जाओ अल्लाह से पूछो। तो बोलते हम डायरेक्ट जाते हैं, जाओ डायरेक्ट पूछो, इमाम अहमद रजा से मत पूछना, किसी को रसीद से मत पूछना, किसी मुहद्दिस से मत पूछना, डायरेक्ट वहां के जाओ जाके अल्लाह साहब अल्लाह تیرے ہاتھ نبی کے ہاتھ کو تم نے اپنا ہاتھ بنا دیا, ایسی انداز کی بجلی ڈائریکٹ والوں پر گرے گی کہ نہ گھر کے رہے نہ اٹھا کے رہے. حضرت موسیٰ علیہ السلام اپنی قوم کو توبہ کرنے کے لیے کوہ طور پر تشریف لے گئے, قادر ہوئے اور پہاڑ کے اوپر جا کے کھڑے ہو گئے, اور جتنے گنہگار تھے توبہ کرنے والے جو تھے وہ نیچے تھے. حضرت موسیٰ ڈائریکٹ بات کر رہے تھے, اللہ تعالیٰ سے کلام ہونے لگا اور اللہ تعالیٰ کا کلام نیچے والے سن رہے. بولو کتنے وہ لوگ خوش نصیب تھے کہ نبی کے کہنے کے وہاں پہنچے تو نبی کے وسیلے سے خدا کا کلام ان کے کانوں تک آ رہا. یہ ہے وہ ڈائریکٹ بات حضرت موسیٰ کو ہے. لیکن یہ جو نیچے کھڑے تھے انہوں نے کیا کہا؟ قرآن مجید فرماتا اے موسیٰ ہم کیسے مان لیں کہ یہ اللہ کا کلام ہے جب تک کہ ہم اپنی آنکھ سے ڈائریکٹ نہ دیکھ لیں کہ اللہ تعالیٰ کلام کرتے. دیکھو ایک طرف تو اتنا بڑا اعزاز ملا کہ خدا کا کلام ہوتا ہے, لیکن کہتے ہیں موسیٰ آپ کے وسیلے سے سن رہے ہیں ٹھیک ہے, لیکن ہم تو اسی وقت مانیں گے کہ اللہ تعالیٰ کو بھی دیکھیں. کتنی بڑی مصیبت تھی. اللہ تعالیٰ فرماتا فقلت مستعفیہ, جیسے انہوں نے یہ مستعفی کی وسیلے کو نہیں مانا, ڈائریکٹ دیکھنے کی بات کی, فقلت مستعفیہ, ایک اللہ کے جلال کی بجلی کر دی اور یہ جتنے کے جتنے ستر آئے تھے سب کے سب وہی ہاتھ سے رو گیا. اللہ کو ڈائریکٹ دیکھنے کی تو بات کرتے ہو, ارے ڈائریکٹ تو موسیٰ علیہ السلام نے بھی نہیں دیکھا. صرف ڈائریکٹ دیکھنے والے ہمارے آقا و مولا مغرب کو حضرت موسیٰ نے کہا کہ بھی دیکھنا کیا آقا و مولا نے کرنا ہے تو امت بھی ہو کے وہ کہتے ہیں یہ لکھنگے رہے ایسے تو جو ڈائریکٹ جانا چاہتے ہیں. ارے موسیٰ کے ذریعے جاؤ, موسیٰ کے آقا حضور کے ذریعے جاؤ. بہرحال میں یہ کہہ رہا ہوں یہ جا کر نہیں پوچھ سکتے کہ اے رب تو نے نبی کے ہاتھ کو اپنا ہاتھ کیوں کہا. ارے ہم تو وہ ایمان والے ہیں کہ ہاتھ بند کر کے قرآن کی ایک لے جائے کر ایمان رکھتے ہیں. ہماری بات سمجھ میں آئے یا نہ؟ یہ ہماری زندگی ہے. یہ ہماری زندگی ہے, اسی کا نام ہے روح نمونہ دل بھرے. مومن وہ ہے جو بے دیکھے مان لے, دیکھ کر کے تو سب مانتے مانتے نہیں مانتے. ارے جانور بھی اپنے مالک کو دیکھتا ہے تو پہچان لیتا ہے. کمال تو وہ ہے نہ دیکھے اور پہچان لے, اسی کا نام ہے تین روشن زمین. سورت میں پھر سے آپ آئے کالا کپڑا پہن لیتے, ان کا ایک مرید آئے مولانا سورت کا ہے یہ اس کے جواب ہے کہ آپ عورتوں کو پردے سے کیوں مرید کرتے ہیں؟ کیوں کیوں کیا بات ہے؟ بولے ہمارے پیر صاحب عورتوں کو سامنے رکھ کر کے مرید کرتے ہیں. کچھ لوگوں نے کہا حضور دوسرے پیر آتے ہیں تو پردے میں مرید کرتے ہیں اور آپ سامنے سامنے بے پردہ مرید کرتے ہیں. تو پیر صاحب کو جلا لگا, بولے کیوں ہم ان کو دیکھیں گے نہیں تو قیامت میں پہچانے کے کیسے کی ہماری مرید آئے اور جنت میں کیسے لے جائے؟ تو بیچارے گھوڑے والے تھے کہنے لگے بالکل پرفیکٹ فرماتے ہیں ہمارے پیر صاحب, ہم کو تو دیکھتے ہیں جنت میں لے جائیں گے, اور کون سے جنت میں جائے گی؟ ان کو اگر دیکھا نہیں تو پہچانے کے کیسے؟ وہ مجھ سے آ کر کے اس نے تفصیل سے بیان کیا. ارے میں نے کہا گئی تو تمہاری سمجھ میں نہیں آئی, پیر روشن ضمیر ہو ہے نہ دیکھے پہچان لے, نہیں دیکھتا ہے پھر پہچانتا. میں نے کہا دیکھ کرتے کتے بلی بھی اپنے مالک کو پہچان لیتے ہیں, دیکھ کر پہچاننا کمال نہیں ہے. اور فرماتے ہیں میں اپنے ماننے والوں کو اپنے حقیقت مندوں کو قیامت میں سب کو پہچان کر کے اللہ سے پرسوانا. اور یہاں تک فرما کے میں نے اپنے رب سے وعدہ لیا ہے کہ میرے سلسلے کا جو مرید ہو اے مولا कभी वो बेईमान होकर ना मरे, मेरा सच्चा चाहने वाला कैसी भी जिंदगी गुजरी है लेकिन दुनिया से जाएगा तो वो ईमान की दौलत दे करके जाएगा। शरीर की रिवायत न
हाँ।
वो हमारा पीर है, वो पीर है जहाँ से कौन गुजारता है और वो उसे सुन लिया करते हैं। हुजूर से इतना गौर से आगम रबी अल्लाह काला नहों का महीना शुरू हो गया है। अरे वो खुद सबको पहचानते हैं और दुनिया की चीज उनको पहचानते हैं। तीन दिन मक्का शरीफ से हुजूर गौर से आगम रबी अल्लाह काला नहों लाइव होते हैं, सारे मुरीदीन परेशान हैं, भूख रहे हैं, भूख रहे हैं। एक शख्स ने कहा हमने उसको दरियाए गजला के उस किनारे देखा, तो लोग दरियाए गजला के किनारे आकर के जमा हो गए थे। जब खूब भीड़ जमा हो गई तो लोगों ने देखा कि पीला के भीड़ उधर से दरियाए गजला के किनारे तशरीफ ला रहे हैं और जब दरिया के किनारे आए तो बिस्मिल्लाह कह करके दरियाए गजला पर पैर रखा तो पूरा पानी रुक गया, वैसे सड़क पर नजर चल रहे। आपके जूते और चप्पल के तलवे को भी पानी तर न कर सका। फरमाते हैं कि जब वो हुजूर की जाने की बीस दरियाए गजला में आए तो सुहर का वक्त हो गया। आप वही रुक गए बीच दरियाए गजला में, सारे लोग देख रहे हैं कि ऊपर से एक ग्रीन कलर का नूरानी मुसल्ला पानी पर बिछ
गया
और हुजूर गौर के पास उस मुसल्ले पर खड़े हो गए। इमामुल औलिया है,
बेशक
देखने वाले देख रहे हैं कि पानी की सतह पर मुसल्ला बिछा हुआ है और गौर के आदम रजी अल्लाह तआला अन्हु उस मुसल्ले पर खड़े हो गए। फिर अचानक देखते हैं कि रिजालुल गैब, रिजालुल गैब उन औलिया को कहते हैं कि हमने रहते हैं नजर में, जैसे फिर फरिश्ते हमारे साथ रहते हैं नजर नहीं जाते, ऐसे ही औलिया की एक जमात है जो हमने रहती है लेकिन नजर नहीं आती है, उनको कहते हैं रिजालुल गैब। ऐसे ये मर्द है जो हमेशा निगाहों से पोशीदा रहते हैं, इसलिए जब जरूरत पड़ती है तुम्हारी मदद कर दिया
जाता।
फरमाते हैं रावी कहते हैं रिजालुल गैब साहिब हुए और पूरे दरियाए गजला पर समय लगाने लगे। क्या नमाज होती, पानी की सतह मार्बल के फर्श से बेहतरीन बन गया और इमामुल औलिया मुसल्ले इमामत पर और रिजालुल गैब औलिया पीछे सबा गए हुए हैं। बहुत से जिन आ गए और औलिया इकराम की भीड़ लग गई, किनारे पर खड़े रहने वाले छूट गए। जल्दी जल्दी दरियाए गजला में उन्होंने वजू किया और किनारे इन लोगों ने भी सफे बांध ली। फिर उसके आदम रजी अल्लाह तआला अन्हु खड़े मुसल्ले पर है, इमामत हुई, एजाम हुई, इमामत हुई, अदर से नमाज पढ़ाई, सारे लोगों ने नमाज पढ़ी और नमाज पढ़ने के बाद अपने सीधे हाथ की तरफ मुड़ गए और इरशाद फरमाया। रावी कहते हैं हमने देखा जब हजरत मुड़े और दुआ के लिए हाथ उठाया तो आपके मुंह से हरे कलर का नूर निकल रहा और आप दुआ फरमा रहे थे, वो नूर ऊपर उठकर आसमान तक पहुंचा। दुआ के आखिरी अल्फाज थे ऐ रब्बुल आलमीन कयामत तक जो मेरा सच्चे दिल से मोमिन है उसे दुनिया से उठाना तो ईमान के साथ उठाना। लोगों ने वहां आवाज सुनी अब्दुल कादिर तुम्हारी दुआ हमने कबूल फरमाया। पीरी मुरीदी इसको कहते हैं, पीरी मुरीदी रस्म नहीं है बल्कि पीरी मुरीदी आखिरत का सौदा है और जामे कभी का तो शरीयत पीर जो होता है उसके हाथ पर बैरत होना ऐसे ही है कि तुमने ईमान का बीज उसमें डाल दिया वो ऐसा हरा भरा होगा कि एक एक बीज सात सात तकवा की बारियां पैदा करेगी और आखिरत का अनाज सात सात सौ दाने की शक्ल में तुम्हारे हाथों में डाल दिया जाएगा। तुम्हें हामी से खा रहे हो और اور آخرت کے جنا
دکھاؤ.
یہ ہے پیری مریدی کا معاملہ. صرف پیر بال بڑھانے سے نہیں ہوتا ہے, لمبے چوکے پر پہننے سے نہیں بنتا ہے, آڑے چہرے چھوٹا لے کر روح ہا کرنے سے نہیں ہوتا ہے. پیر وہ ہے جو شریعت پر اپنی طبیعت کو کھلوا. پیر دیکھنا تھا پر ہم نے دیکھا ہے حضور مفتی
اعظم.
طبیعت کا فتوا نہیں دیا, شریعت کا فتوا کیا ہے؟
بے شک
حکومت طرف جائے ایک پیرانہ سالی کا مفتی جو تقویٰ کا تاجدار اور آسم کا آسم کا دھوڑے نظر اس بڑھاپے میں نہیں, اس نے وہ فتوا دیا کہ گورنمنٹ ہل گئی اور میرے مفتی اعظم بستر پر بیماری کے حالت میں گنگناتے رہے, کوئی ان کا بال دیکھا نہیں کر سکا. وہ عزت نہ ہو کہ روح میں ہو رب فرماتا ہے جو میری شریعت کا پابند ہوتا ہے جب اس پر مصیبت آتی ہے تو شکیل اس کی مدد کیا طبیعت کو چھوڑو اور شریعت پر عمل کرو. شریعت پر عمل کرتے رہو گے تو رب کی مدد ہمیشہ ہمیشہ تمہارے شامل بار رہے گی. اگر جانچنا ہے کسی کو تو یہ دیکھو کہ اس کا قدم حریم شریعت پہ پڑتا ہے یا طبیعت کے مطابق جو چاہتا ہے کرتا ہے اور مریضوں کو رحم دیتا ہے. آج کے زمانے میں یہ بہت بڑی گمراہی ہے. ایک شخص حضور سیدنا غوث اعظم رضی اللہ تعالیٰ عنہ کی بارگاہ میں مرید آئے, مرید ہونے کے لیے آئے کہ میں دیکھوں کہ ان سے کرامتیں کس طرح ظاہر ہوتی. چھ مہینے تک رہا غوث اعظم پیر روشن ضمیر تھے. وہ ان کو معلوم ہو گیا یہ آیا ہے مجھے جانچنے کے لیے, اور جانچ کیسے رہا ہے کرامت دیکھ کر کے کہ ہوا میں اڑتے ہیں کہ نہیں, ہر کا انگارا کھاتے ہیں کہ نہیں, دو چار بلے منہ میں ڈال کر کے چباتے ہیں کہ نہیں, منہ سے سانپ نکالتے ہیں کہ نہیں, یہ سب دیکھنے کے لیے آیا تھا. اس طرح پیر کو جانچنے آیا تھا. غور سے پاس نے اس کی ہاتھ پر پردہ ڈال دیا. کرامت خانقاہ میں ہوتے تھے اس کو نظر نہیں آتی کیونکہ وہ غلط چیز لے کر آیا تھا جاننے کے لیے. چھ مہینے کے بعد واپس جا رہا ہوں اس کے پاس میں بلایا, کیوں جا رہا جانتے تھے کہ کیوں جا رہا تھا, وہ مریض ہونے کے لیے آیا تھا. فرمایا کیوں نہیں مریض ہو؟ کہنے لگا میں تو اس لیے آیا تھا کہ پہلے آپ کو جانچوں کی کرامت والے نہیں چلی, میں نے کوئی کرامت دیکھی نہیں, اس لیے واپس جا رہا. کونے میں آپ کا اچھا ایسے رکھا ہوا ہے چھڑی, زمین پر اس کو رکھ کر کے چھوڑ دیا. جیسے آپ کا اسٹین کھڑا ہے نا بغیر سہارے, اس کو بھی تو سہارا ہے. حضور غوث پاک کی لکڑی ایسی سیدھی کھڑی تھی. پہلی کرامت یہ بتایا کہ جس کو میرے ہاتھ کا سہارا مل رہا اب اس کو کوئی بھی سہارا نہیں ہے, تب بھی وہ سیدھا رہا. اس لکڑی کو میرے ہاتھ کی نسبت ہے, اب دنیا کے دوسرے شہاروں کی ضرورت نہیں ہے. لکڑی کو سیدھا کر دیا تو ماشاء اللہ کھڑی تھی. ارے جب لکڑی سیدھی ہو جائے تو ان کے پاس کے ہاتھ میں تو انسان کیوں نہیں سیدھا ہوتا. حضرت غوث پاک رضی اللہ تعالیٰ عنہ نے پھر اس کو اشارہ کیا تو پوری لکڑی اس طرح جلنے لگی, روشن ہو گئی جیسے رات میں ٹیوب لائٹ جلتا ہے. ابھی تو یہ نیا نیا آ گیا ٹیوب لائٹ ہے نا, اس طرح پوری لکڑی روشن ہو گئی. پھر غوث پاک نے ارشاد فرمایا اچھا تو صحیح صحیح بول سچ سچ, تو جب میرے خانقاہ میں داخل ہو رہا تھا تو تو نے میری لکڑی کو دیکھا اور دل میں تو نے یہی تو سوچا تھا کاش کہ آج غوث اعظم اس لکڑی سے کوئی کرامت بتا دیتے آخر میں. بولے سوچا تھا کہ نہیں بولے کہاں, وہ بھی یہی سوچا تھا. بتا دیا تم نے جو سوچا تھا وہ بھی میں جانتا ہوں, اور جس کے بارے میں سوچا تھا وہ بھی جانتا ہوں, اور جو سوچا تھا وہ بھی جانتا ہوں, اور جب آیا تھا تو جو سوچ کر وہ بھی جانتا ہوں. اب تو جا رہا ہے اپنی جان पहचाना, अब मैं तुझे पहचानवा देता हूँ। देख ले लकड़ी बगैर सहारे के खड़ी है, देख ले। जब उसने देखा अल्लाहू अकबर, फौरन आकर हाथ पकड़ कर लिया और मुरीद हो गया। और से आलम उस वक्त फिर फरमाते हैं, सुन, हर इस्तेकामत और फौरन कर रहा है।
बेशक
हर करामत से बड़ी करामत शरीयत की पाबंदी। उसके गौर आलम देने पर भाया तो वो नीचे बैठे की करामत देखना चाहता है। अच्छा वो सबसे तू मेरी खानकाह में आया, मेरी कोई सांस शरीयत के खिलाफ तूने देखी, कोई कदम शरीयत के खिलाफ उठते हुए देखा? कहा हुजूर बहुत गौर से देखा, एक एक कदम मुस्तफा की शरीयत के मुताबिक उठा। तो हर इस्तेमालों का उतर करामत, सोचने वाले सोच, वो करामतें नहीं है, वो करामत सबसे बड़ी अल्लाह के नबी की शरीयत की पाबंदी है। इस पर तो पाबंद होकर और फिर हवा में उड़ता है, वो हवा में उड़ना करामत है, और शरीयत का पाबंद नहीं हवा में उड़ता है वो करामत नहीं सोचता। ये डिफरेंस बता दिया है। जो कि कैमान हवा में उड़ा कर के बाद उस जमाने के मुसलमान जानते थे कि हवा में उड़ना ये तो जिंदा निश्चित तो के ही करते, ये करामत नहीं है, असल करामत शरीयत की पाबंदी है। और फिर हवा में उड़ना है तब हम उसको करामत कहते हैं। जो भी कह पाऊंगा मेरे गरीब नवाज रजी अल्लाह ताला अन्हु की तारीफ पढ़ जाओ, कहीं पर ये नहीं लिखा है कि कभी भी अपनी जिंदगी में हवा में उड़े। जानता है जो भी जयपाल उड़ रहा है गरीब नवाज जमीन पर बैठे हुए हैं, लेकिन उस जमाने के मुसलमान कितने अच्छे थे कि जो भी जयपाल को हवा हवा पर बता दो बाबा मेरी औरत को बेटी होगा कि बेटा होगा, मेरी पांच होगा कि नवाज कर दो बेटा होगा, कोई जो भी जयपाल को रखे। सब आए जमीन पर बैठने वाले न उड़ने वाले के पास, तो सब के सब वक्त के वली और अफजान बन गए। इसलिए कि उन्होंने बलायत की मेयार हवा में उड़ना नहीं देखा था, बल्कि जमीन पर बैठकर मुस्तफा की शरीयत का कायम करने वाले को देखा था। है वली के जान की मेयार, अकीदा भी सही हो और शरीयत पर अमल भी सही हो, वही तुम्हारा पीर हो सकता है। इसलिए कि पीर जब ऐसा मिलेगा तो तुम्हें दाढ़ी रखवाएगा, नमाजी बनाएगा, तुम्हें अकीदे की सच्चाई बताएगा, नमाज का नूर बताएगा, रोजे की एकाग्रियत बताएगा, हज का अंदाज बताएगा, ज़कात करने के फायदे बताएगा। ये सब बातें कब होगी? जब वो खुद शरीयत पर अमल करेंगे। ऐसे ऐसे घोषणा पीर आ गए हैं, छोटा उठा हूँ वो ये कहते हैं अरे नमाज नमाज का इजाजत जरूरी नहीं है, हमारा थोबड़ा देखिए तो और जंगल तक चलेगा। इनके थोबड़े में इतना नूर है कि जंगल मिल जाएगी। अरे मेरे नबी का चेहरे अनवर था, सिराज मुनीर, के देखने वाला देखता है तो जंगली नहीं बल्कि शहादी बन जाता है। ईमान के साथ देखे तो शहादी बन जाए, और इन लोगों का चेहरा देखो तो नमाजी के नमाजी बन जाए। कितनी गलतकारियां फैल रही है, सुन्नियों गुमराहियों से बचो और इमाम अहमद रज़ा के मसलक पर चलो, ताकि तुम्हें शरीयत और शरीयत का सच्चा मिजाज मिल जाए। रब्बुल आलमीन आपको, मुझको, सारे लोगों को शरीयत और शरीयत के समझने की तौफीक दे।